नमस्कार है साथीहरू, यो आविष्कारको आज म फेरि प्रस्तुत भएको छु एउटा निबन्ध लिएर। आज मैले लिएको निबन्ध हो भैरव अर्यालको निबन्ध सङ्ग्रह काउकुतीबाट। निबन्धको शीर्षक रहेको छ बाबु साहेबको लभ। ल सुनौ है त। लभ माने प्रेम, लभर माने प्रेमी। ठुलो वर्णका कपुरी कदेखि नाकथोप्ले ङसम्म नखारी सप्तै अङ्ग्रेजीको यी दुई शब्द मलाई कण्ठाग्र आउँथे। नाउन पनि कसरी, सुरुवाल लाउन जान्नुभन्दा पहिले लभ गर्न जान्ने प्रतिभाशाली केटाहरूमध्ये म पनि एक हुँ। तपाईँहरूलाई थाहै होला, धर्म गर्ने मान्छेले धर्मशास्त्रका दुई चारवटा शब्द जस्तै भए पनि कण्ठ पारेकै हुन्छन् भने लभ गर्ने मान्छेलाई लभ शास्त्रको अलिअलि शब्द कण्ठ हुनु कुनै नौलो कुरो भएन। भएर अहिले पुङमाङकाजी भइएर पो, आखिर दरसन्तान त म जर साहेबकै हुँ। उस बेलाका जर साहेबहरूको शान शौकत कसले बयान गरिदियोस्। आमाले पेट बोकेदेखि रानी साहेबले बाबु साहेब पाइसिन्छ कि मैया साहेब पाइसिन्छ भन्ने दरबारभरि चर्चाको विषय हुन्थ्यो। तैपनि बहुमत बाबु साहेबकै पक्षमा जान्थ्यो, किनभने बाबु साहेब जन्मिसियो भने छैटीको दिन भावीले भाग्य लेख्न नपाउँदै जर साहेबको दर्जा पाइसक्सिन्थ्यो। त्यसैले म पनि आमाको पेटमै बाबु साहेब भएर जन्मेको हुँ। त्यसकारण मैले मुवाको दुध खानु हुँदैन थियो, खाए इज्जत जान्थ्यो। हामीले दुध खान दाई आमा रहन्थे। दुध खुवाउने दुःखले दाई आमा रहे जस्तै पाउने दुःखले धेरै इज्जतदारले पाई आमा पनि राख्थे। त्यो झन् महाइज्जतको कुरा थियो। मैले यहाँ साउती गर्न खोजेको कुरा के भने, मलाई दुध चुसाउने दाई आमा नै दरबारभरि लभ शास्त्र सिकाउने गुरुआमा थिइन्। पहिले उनले मेरै बुबालाई आफै प्रेमिका भएर लभ गर्न सिकाएकी रे। त्यसपछि उनलाई लभ गर्नेमा हाम्रा कान्छा बुबा, कान्छा बुबा पछि ठुल दाजु, ठुल दाजु पछि पूजा कोठेको बाजे, त्यसपछि बैठके माइलो, त्यसपछि मोतीलालद्वारे र आखिरमा भोटुचा डोले। उनीको सिको गरेर हाम्रै दिज्यू पनि प्रसादी पण्डितसित लभ गरिसिन्थ्यो। राता राता गाला भएको पुड्को पुड्को 18-19 प्रसादी पण्डित जब बिहान बिहान पशुपति र गुहेश्वरीको जल प्रसाद बाँड्दै आउँथ्यो, हाम्रै दिज्यू मसक्क मस्केर प्रसाद लिसिन्थ्यो र करक्क आँखा घुमाएर पण्डितको देउरे हातमा एउटा तिनन्नी थमाइदिसिन्थ्यो। सात हाते लिप्टो धोतीले छोप्न नभ्याएका खस्रा तिग्रालाई औल्याउँदै कहिले मसँग सुटुक्क भनिसिन्थ्यो, हेर पण्डितजीका तिग्रा। हाम्रै दिज्जुले धेरै नपढेर के गर्नु, मदन लहरी, 82 गजल, सुक्ति सिन्धु र मैतालु छोरीको कथा उहाँलाई कण्ठस्थै थियो। त्यसैले लभका कुरा गर्न त कसले सक्थ्यो र। तर बिचरो प्रसादी पण्डित अक्क न बक्क, आज आयो न न न गर्यो, प्रसाद लगायो गयो, भोलि आयो म म म गर्यो, प्रसाद टक्र्यायो गयो। दिज्जुले जतिसुकै नक्कल झक्कल र अक्कल गरे पनि ऊ मुन्टु उठाउन सक्ने होइन। केही गर्दा पनि प्रसादी पण्डितलाई पगाल्न नसकेपछि हामी दिज्जुले लभ गर्न थाल्सेको थियो पानी पाण्डेसँग। हुन त उसको नाम मार्कण्डेय बहादुर पाण्डे छेत्री हो रे, तर खलङ्गामा पानी ओसार्ने काम गर्ने हुँदा उसलाई सबैले भन्थे पानी पाँडे। उसको अर्को गुण थियो झारफुक गर्ने। कसैलाई बौसी झार्नु पर्यो, कसैलाई उल्टा खुवाउनु पर्यो, कसैलाई देउता पन्छ्याउनु पर्यो, इत्यादि सारा कुरामा निमन्त्रित हुन्थ्यो उही पानी पाँडे। त्यसैले पानी पाँडेसित लभ परेको ताका हाम्री दिज्जुलाई पनि अकस्मात छोप्ने व्यथा लाग्थ्यो। हेर्दा हेर्दै तन्द्रङ्ग लडिसिन्थ्यो र इन्तु न चिन्तु जस्तो देखिसिन्थ्यो। अनि पाँडेलाई नबोलाई सुक्खै थिएन। जब पाँडे आएर गाला मुसारी दिन्थ्यो अनि पिलिक्क आँखा पल्टाएर दिज्जु मर्जी हुन्थ्यो पानी। धेरै बयान यहाँ किन गरिरहनु है, लहरो तान्दा पहरो गर्जेला भन्ने डर। अब तपाईँ नै भन्नुहोस्, यो वातावरणमा हुर्केको म एउटा सधैँ लोग्ने केटोको दिलमा लभको धोको के सानो थियो होला त। तर के गर्नु, लभ गर्न पनि पूर्वजन्मको कमाइ नभई नहुने रहेछ। जुन बेलासम्म जर साहिबी थियो त्यस बेलासम्म आफू थियो गान्टेमुला जत्रो छौँडो। खालि कहिले दिजुका चिठी भिनाजु कहाँ लगिदिने, कहिले दाजुको चिठी भाउजू कहाँ, आफूलाई त पत्याउने कसले र। जब कुरकुरे बैसले छोला छोला जस्तो भएको थियो, सान शौकत रोब रवाफ इतिश्री। 7 सालपछि राजनीतिक अधिकार मात्र खुलेको होइन, लभ गर्ने अधिकार पनि सर्वत्र खुल्यो। त्यसमाथि बराबर बढ्दै गइरहेको सिनेमा भवनहरूले ठिटाठिटीहरूमा लभको प्रयोगत्मक तालिम दिन थाले। दरबारिया होस् कि घरबारिया, केटाकेटी पुतली खेल्दा समेत लभ गराई खेल्न थाले भने दुनियाँ नै लभमय भएन त। ब्यारे, दुनियाँ नै लभमय भन्न चाहिँ सकिँदैन, किनभने यही दुनियाँको एउटा बाबु साहेबले अझै लभर पाइसकेको छैन। कुरा बुझ्नुभयो कि भएन कुन्नी? जर साहेबबाट 81 जनतामा परिणत भएपछि हामीले डेरा लिएका थियौँ साग बजारमा। खाली रायोको साग बेच्ने आइमाईदेखि कोही थिएन वरिपरि। तिनै मध्येकी एउटी लुरिचा भन्ने दिदी बिहानै बेलुकै हामी कहाँ रायोको साग लिएर आइपुग्थिन्। पहिले त मेरो बाबु साहेबी आँखाले त्यतापट्टि वास्तै गरेन, अलिक दिनपछि भने लाग्यो कि नहुनु मामा भन्दा कानु मामा निको, यसो भन्दा उनी कानी थिएनन् कि भन्ने शङ्का गर्नुहोला। आँखा त साबुतै देखिन्थ्यो, बरु कान चाहिँ अलि बाक्लै रहेछन् क्यारे। मैले दिलदेखि देखो दिलदेखि देखो भनेर चिच्याउँदा पनि छुड्याए छुड्याए भनेर हिँडिदिन्थिन्। उनको कानमा गएर म तिमीलाई लभ गर्छु भनी प्रष्टै भन्न कहिल्यै हिम्मत आएन। जब भनौँ भन्यो मुटु ढुक ढुक गर्थ्यो, खुट्टा लग लग, मानव फिल्मी एक्ट्रेससँग बोल्न लागे जस्तो। बल्ल बल्ल एक साँझ जिजु बाजे जङ्गबहादुरदेखिको आँट बटुलेर मैले उनलाई बाटो छेकिदिएको त डाको छोडेर घर थर्कुन्जेल कराइदिइन्। याम्मा बाबु साहेब याजित, अब भएन के? वल्लाघर पल्लाघर सारा जम्मा भएर के ह भन्न थालिहाले। चुनी खेलमा साँडेले गाईलाई लखेटियो भने त एक जन्त्री भद्र भलाद्मीका तमासी हुन्छन् भने त्यहाँ त के चाहियो। तर म मान्छे ठुलो घरानाका थिएँ र मात्रै, नत्र बेजतै हुने। त्यसपछि धेरै दिनसम्म मैले कसैसित पनि लभ गर्न सकिनँ। अगुल्टुले हान्दा बिच्केको कुकुर बिजुलीदेखि तर्सन्छ भन्ने चाहिँ जुनसुकै आइमेरा देखे पनि त्यस्तै हुन्छ कि भन्ने शङ्काले मलाई सताउन थाल्यो। निकै दिन त म सन्त महाराज नै भएँ भन्दै नै हुन्छ, तर बालकालदेखि भरिएको लभको तिर्सना किन मर्थ्यो र। जहिले पनि तुलबुल तुलबुल लागिरहने, सबै लभका गफ लडाउँछन्, आफ्नो भने छैन। कति दिन भित्ताको क्यालेन्डरमा भएकी युवतीलाई हेरिबसेँ, कतिपटक हुँदै नभएकीलाई चिठी लेखेँ, उसैले आफूलाई लेख्ने भाकामा पनि कैयौँ चिठी लेखेर साथीभाइलाई देखाएँ। हुन त मलाई थाहा थियो स्कुल कलेजतिर गए त अचेल लभ गर्न पाइहालिन्छ नि, तर फसाद के भने स्कुल कलेज गएपछि अलिअलि पढ्न त परिहाल्यो, पढ्न भनेपछि आफूलाई स्वास्नीको क्रिया बसे जत्तिकै गाह्रो लाग्ने। लभको लालसाले गर्दा पढाइको झन्झटमा झेलियो भने मह खान गएको माखो जस्तो हुने केही बेर छैन। त्यसैले स्कुल कलेज जाने आँट पनि आएन। एक विचार थियो, स्कुलमा विद्यार्थी नै भएर जानुपर्छ भने के छ र, जागिर खाएर गए पनि त भयो नि, तर जागिर पो के खाने त। मास्टर प्रोफेसर आफूलाई दिँदैनन्, पाले हुँ भने आफू जर साहेबको दर सन्तान। त्यसैले यो विचार पनि उत्तिखेरै तुहियो। तपाईँलाई थाहै छ म त्यतिखेर साताका सातै पटकसम्म सिनेमा हेर्न गर्थेँ। पहिले पहिले त खालि हेरिन्थ्यो मात्रै, तर जति पछि पछि हुँदै गयो उति उति सिनेमाभित्रको मर्म दिमागमा चढ्दै आयो र आफूलाई पनि एउटा सिनेमाको पात्र जस्तै बनाउने धोको बढ्न थाल्यो। तर मूल फसाद त उही थियो, पात्री पाउने कहाँ। म पनि जुक्ति बुद्धि त जान्ने हुँ, जे भए पनि प्रजातन्त्र नेपालको राजधानीमा हुर्केको भूतपूर्व बाबु साहेब। सिनेमा हेर्न जाँदा पहिले नै टिकट घरमा 1-2 घन्टा पर्खेर हेरिरहन थालेँ। जब कुनै महिला त्यसमा पनि पाएसम्म एउटी नक्कली चाहिँ महिलाले आफ्नो आधुनिक ब्यागबाट रुपियाँ निकालेर टिकट लिन्थिन्, म पनि त्यही श्रेणी र त्यही लङमा उनको भन्दा पछिल्लो नम्बरको टिकट हत्त नपत्त किनिहाल्थेँ। आफूले कस्तो चातुर्यपूर्ण डिप्लोमेसी चलाएँ भन्ने फुर्क्याई त्यतिखेर पानीमा बहन्थ्यो जब ती महिला भित्र पगेपछि ठाउँ साटेर बसिदिन्थिन् र आफू नि र कि कुनै बडेमानको थाक्से थेचिन आइपुग्थ्यो कि कुनै आफू जस्तै म्यास्कुलिन जेन्डर, अनि फतक्क मेरो हिम्मत गल्थ्यो, रनक्क रिस उठ्थ्यो, तिन घन्टासँगै बस्न पाए कसो आकर्षित गर्न नसकुला भन्ने मेरो आत्मविश्वास थियो। तर एक दिन सँगै परेकी एउटी काठिनी अध वैँसीले पनि हिँड्ने बेलामा सारीको सपकोले हानेर हिस्सी नपरेको मोरो भन्दै निस्किदिए। अब भएन के, बुबा मुवाले बिहा गरिदिने अठोट नगरी बक्सेको त होइन, तर मलाई लाग्यो अचेलको युगमा पनि टिनी पुट्टी झ्याइँ गरेर चिन्नु नजान्नु केटीको लगन गाँठोमा कसले सम्हाल्नुस्। फेरि जात मिल्नु पर्यो, भात मिल्नु पर्यो, घरान घुरान सबै मिल्नु पर्यो। त्यसैले मैले त प्रष्ट भनिदिएको थिएँ, मेरो बिहा सियाको कुरो गर्नु पर्दैन, म ब्रह्मचारी बस्छु, ब्रह्मचारी। मुमा मर्जी हुन्थ्यो, झ्यालमा बसेर सत्रोटीसँग आँखा जुदाउँछ स्याल। तर गाई खाने भए सत्रोटीसँग मैले आँखा जुदाएको थिइनँ। तपाईँलाई भन्न के को लाज, एकपल्ट एउटीसित भने हेरा हेरमै निकै लभ भएको हो। चार दिनसम्म लगालग हेरा हेर भएपछि मैले उनलाई चिठी लेखेको थिएँ, सुन्नुहोस्। झ्यालवासिनी मन्द सुहासिनी माई डार्लिङ, नयन रूपी कपमा सौन्दर्य रूपी चिया खाँदा खाँदै जादुगरले सर्प लठ्याए झैँ तिमीले मलाई मोहनी लगायो। समाका बीच परवाना जले झैँ म तिम्रो चञ्चले आँखामा जलिरहेछु। कति जालिम छ तिम्रो दिल, मैले तिम्रो लभालु बाहुमा सर्वस्व न्यौछावर गरेको छु। प्लिज डार्लिङ, मेरो सच्चा प्यारलाई अझ तिमीले ठुक्रायौ भने म यही झ्यालमा टाइको पासो लगाएर मर्ने छु। याद राखे, लभ इज ब्लाइन्ड, उही प्यारको प्यासो आँचल सिंह। यो चिठी पुगेपछि दुवैतिरका बुढियाहरूले साँच्चै आगो बाले। उनको र मेरो हुर्किसकेको लभ पनि त्यही आगोमा डढेर खरानी भयो। झ्यालमा आँखा जुदाएको नजुदाएको कुरा यति हो। त्यसपछि त मलाई आत्महत्या गर्ने झोक चल्यो। एक दिन राति रानी पोखरीमा डुबेर मर्छु भनी गएँ। भित्र पसेर लुगा फुकाने, पाइन्टको खल्तीमा आफैले लेखेको 96 लभ लेटर रहेछन्। तिनलाई देख्दा आँखाबाट बर्र आँसु झर्यो। आफ्नै मायाले आफू रन्थनिए अनि च्वाप्प लभ लेटरको मोए खाएँ। फुकालिसकेको लुगा हत्त नपत्त उन्दै उही अलच्छिना कुटीतिर फर्कदै थिएँ। बिना सित्ती पुलिसले समातेर 7 झ्यालखानामा कोचिदियो। तैँ ऋण बुढी बाख्री किन भने झैँ एक दिन मलाई विचार आयो, त्यही पिँडालु पसल्नीसँग लभ गरौँ। हाम्रो टोलकी पिँडालु पसल्नी उमेरले अलि छिप्पिएकी भए तापनि दिलले छिप्पिएकी थिइन। पिँडालु सखरखण्ड र आलु उसिनेर नाङ्लोभरि राख्थे र आउने जानेलाई मिजाज र मुस्कान साथ सत्कार गर्थे। उसको मिजाज र मुस्कान देख्दा उस कहाँ मै हुँ भन्ने अभलादमीहरू पनि पिँडालु खान आउँथे। पिँडालु त के मिठो हुन्थ्यो र, उनको मुस्कान मिठो थियो, मिजाज मिठो थियो। त्यसैले म पनि दिनको 8 बढी सोही पसलमा बिताउने गर्न थालेँ। हुँदाहुँदा पसल्नीको पिँडालु पखाल्ने, आलु उसिनी दिने इत्यादि काम पनि मैले सघाइदिन थालेँ। उसैले पनि मलाई पैसा नतिरिकन पिँडालु र सकरखण्ड खान दिन थाली। हिमचिम र हेलमेलबाट ऊ अब त आफ्नी भइसकी भन्ने निश्चय गरेर एक दिन मैले डराइ डराइ भने, अब त तिम्रो र मेरो बिहा गरे पनि हुने हागी। मेरो कुरो सुनेर पिँडालु पसल्नी अक्क न बक्क परे। पछिल्तिरबाट उसको छोरोले मलाई चिम्टाले यस्तरी हिर्काइदियो अझै मेरो गालामा बौसीले डामे झैँ डामेको खत छँदैछ। लभर र लोफर, जोगी र जोकर एकै त हुन् नि, न जात जाला भन्ने डर, न इज्जत जाला भन्ने डर। लभको धोको मनमा लागेपछि त्यस्ता लाज घिन शर्म भन्ने कुरा त नेता नीतिको नैतिकता झैँ कता पुग्दा रहेछन् कता। चारपासेले जागिर खोजे झैँ धुइँ धुइँ त्यहीँ खोज्दा पनि लभर नपाउँदा मलाई कहिलेकाहीँ यस्तो लाग पनि लाग्न थाल्यो, छातीमा एउटा लभर चाहिएको छ भन्ने साइनबोर्ड झुन्ड्याएर 3 नेपालको फन्को मारौँ। तर साइनबोर्ड नबनाइसक्दै एउटा कुटुनाले खबर ल्याएछ, आँडे गाउँतिर भने जस्ता लभर पाइन्छन्। पत्यार त उत्तिको लागेको होइन, तर ढाँटा निम्तो खाइ पत्याउनु भन्ने सम्झेर भोलिपल्टै कुदेउँदातिर। संजोगवश मेरी दिजुको ब्याइतेपट्टिकी नन्दका मितिनीको भदाको घर रहेछ उही आँडे गाउँमा। पुसको महिना बिहान 8 पनि कुहिरो उग्रिएको थिएन। म आफू बसेको घरमुनि डिलमा बसेर आफ्नो वेदनाको रन्कोमा एउटा बिरही गीत गुनगुनाइरहेको थिएँ। तपाईँलाई थाहै होला, त्यतिखेर म साँच्चै कवि र सङ्गीतकार बनिसकेको थिएँ। लभको चक्करमा घुम्दाखेरि जति ठक्कर पाइन्छ उति आधुनिक कविता र सङ्गीतको मूल फुट्दा छ भन्ने कुरो तपाईँले थाहा नपाएको भए थाहा पाइहाल्नुहोस्। त्यस बेलाका मेरा गीतहरू देख्न पाए त तपाईँ छक्कै पर्नुहुन्छ, कस्ता रोमान्टिक र विरहात्मक गीत लेख्थेँ म। गुनगुनाउँदै थिएँ, एउटी आइमाई आली परबाट तलतिर ओर्लिन्, नाकमुख त मैले देख्न पाइनँ तर उनको कपाल खास्टो रातो चट्टी निलो फरिया लचकदार हिँडाई देख्दा मैले थम्याएँ। एउटी भैँसानो केटी मेरो जस्तै विरहा वेशमा एक्लै भौतारी रहेछिन्, यस्तो देख्दा देख्दै चुप लागेर बस्नु त हात परेको चिज गुमाउनु हो भन्ने सम्झी म लागेँ। पछि नजिकै पुगेपछि स्नेहालु स्वरले मैले सोधेँ, यस्तो जाडोमा एक्लै कतातिर हो दिदी? मेरो कुरा सुन्न साथ उनले मुन्टो फर्काएर पुलुक्क मतिर के हेरे थिइन्, मेरो सातो पुतलो ओडिगो। ऊ त रहेछ त्यही गाउँको सुब्बा, रेशमी लुङ्गी लगाएको, कानसम्म डम्बर कुमारीको जस्तो खास्टो ओडेको, रातो जनाना स्लिपर लगाएको, पाखातिर हावा खान लागेको सुब्बा। आँखा जुत्ना साथ बुद्रुकको उम्रिग उफ्रे चाहिँ उफ्रेको म आफू बसेको घरमा पनि नगइकन आइपुगेँ साग बजारमा। बेलुका जब आफ्नो ओछ्यानमा पल्टेँ नाना थरीको तर्क वितर्कहरू चले। म सिनेमा लोकमा जन्मेको भए पनि हुन्थ्यो, सिनेमामा साइकल जुदे पनि दिल जुत्छ, तर यहाँ मैले जुदाउन मात्रै होइन एकपटक एउटी युवतीको साइकलमा ठक्कर खाएर पनि साइकलको गेडी र घुँडाको गेडी एकैपटक फुकाल्दा पनि लभ हुन सकेन, बरु दुई महिनासम्म आफूले अस्पतालमा कुरिज खानु पर्यो। युवतीको दयाभरि दृष्टि पर्छ कि भनेर अलिक दिन रिक्सा चलाउने विचार पनि गरेँ र चलाएँ पनि, तर पहिले दिनमा रिक्सामा बसेकी युवतीले बढ्ता कुरा गर्ने बात लगाएर मूल सडकमै चप्पल चखाइदिन्। माझ निधारमा लभको निशान स्वरूप फोलोवाला जत्रो टुटुलको उठ्यो। यस्तै दुई चार पटक राति राति टुँडी खेल नडुलेको पनि होइन, दुई चार पटक रात बस्दै जात्रा हेर्न नगएको पनि होइन, तर कुनै उपाय पनि नलागेपछि के गर्नु। रूप छैन भनौँ भने हाडभन्दा सेतो छु, हिसी छैन भनौँ भने मेरो सुलुत्त परेको हनुमाने ओठ प्रख्यातै छ, फेसन छैन भनौँ भने परिआएको खण्डमा आङमा आँचल र टाङमा टाई बाँधेर हिँडेको पनि छु। कुल घरान जर साहेबको भएको, यो दुनियाँ नै यस्तै छ, कसैलाई खातै खात कसैलाई पुरपुरामा हात, अघाएकालाई भातै भात भोकालाई खाली पात। रात धेरै बितिसक्दा पनि यस्तै विरह र बिलौनाका तर्क वितर्क गर्दै म छटपटाइरहेको थिएँ। एकाएक मेरो अगाडि एउटी युवती उभिन आइन्, निकै राम्री पढेको नेकी देखी सुनेकी आधुनिक युवती, मन्द मुस्कान छाड्दै थुपुक्क आएर मेरो सिरानीनिर बसिन्। नौनी भन्दा नरम उनका हात पाखुरा सुमसुम्याउँदै मैले भने, प्रिय मेरो आँखा कि नानी, हृदय की रानी, प्रेम की खानी, लव की दानी, माया की पानी, भरिए की जवानी इत्यादि। उनले पनि च्वाम्म एक फेर मेरो निधारमा चुमिन्। उनले चुमेकी मात्र के थिइन्, मिठो सपनाबाट म झल्यास ब्युजिएँ। हेर्छु त घरेकी काली बिराले म्याउ म्याउ गर्दै लुसुक्क झ्यालतिर लागे। अब भन्नुहोस्, मेरो बाबु साहेबी खप्परमा लभ गर्ने कुरो लेखिएकै रहेन छ त? समाप्त। हवस् त साथीहरू, आज मैले तपाईँहरू माझमा पस्किएँ भैरव अर्यालको कृतिहरूमध्ये काउकुती निबन्ध सङ्ग्रहबाट बाबु साहेबको लभ। हामीलाई सुन्दै गर्नुहोला, अहिलेको लागि यो आविष्कार बिदा चाहन्छ। नमस्कार।